नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल चैत 4 गते सोमबार, चैत कृष्ण पक्ष तृतीया तिथि, तदनुसार 17 मार्च सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। गोर्खापत्रको अग्रपृष्ठमा भ्रष्टाचारको सम्पत्ति जफत गरिँदै शीर्षकको खबर प्रकाशित छ। सरकारले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी सरकारीकरण गर्ने निर्णय गरेको छ। भ्रष्टाचार जन्य कसूरका मुद्दामा सर्वोच्च अदालतबाट जफत हुने भनी भएका फैसला भएका व्यक्तिका घर जग्गा लगायत चल अचल सम्पत्ति सरकारका नाममा ल्याउन गृह मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको हो। गृहमन्त्री रमेश लेखकले मन्त्री स्तरीय निर्णय गर्दै भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया समेत अघि बढ़ाउनु भएको छ। गृह मन्त्रालय कानून महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालका अनुसार सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घर जग्गा लामो समयदेखि कसूरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढ़ाएको हो। कसूर जन्ने सम्पत्ति जफत सम्बन्धी ऐन अनुसार सर्वोच्चबाट फैसला भएका घर जग्गा जफत गरी सरकारका नाममा ल्याउन मन्त्री स्तरको निर्णय गरी सोको दाखिला खारेज मालपोत ऐन 2034, मालपोत नियमावली 2036 तथा जग्गा प्रशासन निर्देशिका 2058 बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित मालपोत कार्यालयमा पत्राचार गरी दाखिल खारेज गराई सरकारका नाममा सम्पत्ति कायम गर्ने निर्णय गरिएको पनि रिजालले जानकारी दिनुभयो। गृह मन्त्रालयका अनुसार पूर्व प्रशासक तथा कर्मचारीहरू आमोनन्द मिश्र, सरस्वती ढुंगाना, मुरारी बहादुर कार्की, केशर जंग खड्का र रामाज्ञा चतुर्वेदी तथा उनीहरूका परिवारका सदस्यको नाममा काठमाडौँ उपत्यका विभिन्न स्थानमा रहेको घर जग्गा जफत गर्ने निर्णय भएको छ। यसैगरी आपराधिक गतिविधिबाट सरिता गिरी राई, भारतीय नागरिकले नेपालमा खरिद गरेको घर जग्गा पनि जफत हुने भएको छ। सहसचिव रिजालले भन्नुभयो, पाँचजना पूर्व प्रशासक र आपराधिक गतिविधिबाट एक भारतीय ले नेपालमा खरिद गरेको घर जग्गा जफतका लागि प्रस्ताव पठाइएको छ। भ्रष्टाचारको सम्पत्ति जफत गरिँदै शीर्षकमा गोर्खापत्रमा प्रकाशित यो खबर हो। यही प्रसंगलाई आजको नयाँ पत्रिका दैनिकले भने भ्रष्टाचारबाट जोड़ेको खुम बहादुरको सम्पत्ति जोगाएर 6 जनाको मात्रै जफत गर्ने निर्णय शीर्षक दिएर खबर प्रकाशन गरेको छ। गृहमन्त्री रमेश लेखकले सर्वोच्च अदालतबाट भएको भ्रष्टाचार सम्बन्धी मुद्दा फैसला कार्यान्वयनमा पक्षपातपूर्ण निर्णय लिनुभएको छ। कांग्रेसका दिवंगत नेता खुम बहादुर खड्काले भ्रष्टाचारबाट जोड़ेको घर जग्गा जोगाएर उहाँले अन्य 5 पूर्व कर्मचारी सहित 6 जनाको सम्पत्ति मात्रै जफतको निर्णय लिनुभएको हो। फैसला कार्यान्वयनमा दबाव र चलखेल समेतले नेपाल हालै सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा परेको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकको अग्रपृष्ठमा सुकुम्बासी भएको 70 वर्षमा जग्गाधनी पूर्जा, 13 लाख भूमिहीनलाई जग्गाधनी पूर्जा दिएर 3 वर्षभित्रमा नेपाललाई भूमिहीन नागरिक मुक्त देश बनाउने सरकारको तयारी शीर्षकको खबर प्रकाशित छ। 70 वर्ष अघि बाढ़ी पहिरोले घरबार विहीन भएर सुकुम्बासी हुनुभएका 81 वर्षीय सूर्यबहादुर नेगी अहिले जग्गाधनी पूर्जा पाएपछि फुरूङ्ग हुनुभएको छ। रत्नगर नगरपालिका वडा नम्बर 12 विगत 40 वर्षदेखि आफैले भोगचलन गर्दै आउनुभएको 299.58 वर्ग मिटर जग्गाको धनी पूर्जा नेगीलाई हिजो उपलब्ध गराइएको हो। रत्नगर नगरपालिकाले गरेको सिफारिशका आधारमा भूमि समस्या समाधान आयोग जिल्ला समिति चितौनले एक कार्यक्रमका बीच वृद्ध नेगीलाई पूर्जा उपलब्ध गराएको हो। चाउरिएको छालासँगै बुढो शरीर लिएर लौरोको सहारामा कार्यक्रम स्थलमा पुग्नुभएका नेगीलाई भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले धनी पूर्जा उपलब्ध गराउनु भएको थियो। 10 वर्षसम्म बिक्री वितरण तथा हक हस्तान्तरण गर्न नपाउने उल्लेख गरिएको सो पूर्जामा नेगीसँगै उहाँकी श्रीमती 70 वर्षीय सन्तमाया नेगीको समेत फोटो र नाम उल्लेख छ। हामी मकवानपुरको फापरबारीमा रहेकै बेला 2011 सालमा बाढ़ी पहिरोले घरबार विहीन बनाएको थियो। त्यहाँबाट बसाई सर्दा सर्दै यो ठाउँमा आइपुगेको हो। यो ठाउँमा हाम्रो परिवार विगत 40 वर्षदेखि बस्दै आएको छ, उहाँले भन्नुभयो। सुकुम्बासी भएको 70 वर्षमा जग्गाधनी पूर्जा शीर्षकको यो खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाटै लोकमार्गमा ब्याक गियर चाहिँदैन शीर्षकको खबर लिँदैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको रथ पछाडि फर्काउन ब्याक गियर लगाउन नपर्ने बताउनु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा आयोजित महिला नेतृत्व सम्मेलन 2025 आइतबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पछाडि घुम्ती नपुगेको अवस्थामा ब्याक गियर लगाए पनि अगाडि नै बढ़नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, लोकमार्गमा ब्याक गियर लगाइँदैन, लोकतन्त्र हाम्रो राजमार्ग हो। प्रधानमन्त्री ओलीले राजावादीप्रति लक्षित गर्दै झुट बोल्दै अर्कालाई बदनाम गर्दै के बोलेको छु भन्ने होस नहुनेबाट नेपाली समाज जोगिनुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले महिला र पुरूषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो। लोकमार्गमा ब्याक गियर चाहिँदैन शीर्षकमा गोर्खापत्र दैनिकले यो खबरलाई प्रमुख खबरका रूपमा प्रकाशित गरेको छ। आजको कान्तिपुर दैनिकमा लोक सेवामा 6 फेल भए परीक्षा निषेध गर्ने तयारी शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। संसदले लोक सेवा आयोगको परीक्षा 6 मात्रै दिन पाउने गरी कानून बनाउन लागेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा एकजनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागि हो। समिति अन्तर्गतको उपसमितिले 6 मात्रै परीक्षा दिन पाउने प्रावधान राख्ने गरी तयारी गर्न कानून मन्त्रालयका सचिव उदयराज सापकोटा र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई आइतबार जिम्मेवारी दिएको छ। यसअघि समितिको 19 पुसको बैठकमा उपस्थित लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले 5 फेल भएको व्यक्तिलाई परीक्षामा सहभागी गराइरहन आवश्यक नभएको बताउनु भएको थियो। गाउँको बाँझो खेतबारी भएकाले त्यहाँ जान राज्यले उत्प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो। राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवड़ाले आयोगका अध्यक्ष रेग्मीको प्रस्ताव अनुसार व्यवस्था गर्ने आधार खोज्न सरकारका 2 सचिवलाई गृह कार्य गर्न भनिएको बताउनुभयो। लोक सेवा आयोगले भारतमा पनि 4-5 मात्र परीक्षा दिन पाइने व्यवस्था छ भन्यो। हामीले खुला दिनेलाई 6 र आरक्षणबाट दिनेलाई थप 1 गरी 7 परीक्षा दिने व्यवस्था गरौं भन्ने छलफल गरेका छौं, उहाँले भन्नुभयो। दक्षिण एसियाका मुलुकहरूको अध्ययन गरेरै परीक्षाका बारेमा संसदीय समितिमा अभिव्यक्ति दिएको आयोगका अध्यक्ष रेग्मीले बताउनुभयो। 5-6 परीक्षा दिँदा पनि पास गर्न नसक्नेले विकल्प खोज्नु नसके घर जानु खेतीपाती गर्नु भनेको हो, उहाँले भन्नुभयो। मेरो अध्ययनमा 25-30 वर्ष उमेर समूहका मान्छे लोक सेवाको परीक्षामा पास भएका छन्। योग्य व्यक्ति 3-4 पास भइहाल्छ, यतातिरै लागिरहेर जिन्दगी बर्बाद नगर्नु भन्ने मेरो धारणा हो। धेरै पटक परीक्षा दिएर पास हुने कर्मचारीले निजामती सेवामा योगदान गर्न नसक्ने पनि आयोग अध्यक्ष रेग्मीको तर्क छ। सेवा प्रवेशमा पुरूषलाई 32 वर्ष र महिलालाई 37 वर्षको सीमा लगाउनु पर्ने उहाँ बताउनुहुन्छ। 32 वर्षसम्म पनि लाइन लिन नसकेको मान्छेले निजामती सेवामा आएर योगदान गर्न सक्दैन, पारिवारिक बाध्यता हुन्छ र समाजमा घुलमिल भइसकेको हुन्छ। समाजमा कतै पनि पोल्युटेड नभएको युवा सेवामा प्रवेश गरोस् भन्ने हाम्रो मान्यता हो, उहाँले भन्नुभयो। अहिले पुरूषले 35 र महिलाले 40 वर्ष उमेरसम्म लोकसेवा परीक्षा दिन पाउने व्यवस्था छ। निजामती सेवा प्रवेशको उमेर भने खरिदार र नायब सुब्बामा कम्तीमा 18 वर्ष र शाखा अधिकृतमा 21 वर्ष छ। लोकसेवामा 6 फेल भए परीक्षा निषेध गर्ने तयारी शीर्षकको यो खबर कान्तिपुर दैनिकले प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। आजको नागरिक दैनिकमा स्वास्थ्य बीमा 5 लाखको बनाउनु पर्ने शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुझाव कार्यदलको प्रतिवेदन हिजो सार्वजनिक गरेको छ। कार्यदलले पुसमा बुझाएको प्रतिवेदन 2 महिनापछि मन्त्रालयले हिजो सार्वजनिक गरेको हो। प्रतिवेदनलाई स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन 15 सुझाव दिइएको छ। प्रतिवेदनमा स्वास्थ्य बीमाको दायरा 1 लाख रूपियाँबाट बढ़ाएर 5 लाख रूपियाँ पुर्याउन, हाल परिवारका तीनै तहमा छरिएर रहेका स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई स्वास्थ्य बीमाभित्र ल्याएर दोहोरोपनाको अन्त्य गर्न, सार्वजनिक सेवामा आबद्ध नागरिकका लागि स्वास्थ्य बीमा अनिवार्य गर्न, स्वास्थ्य बीमा सबैको पहुँचमा पुर्याउन सुझाव दिइएको छ। यो खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रमुख खबरका रूपमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा सोभि निर्वाचनमा विद्यार्थी संगठनकै अवरोध शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। विद्यार्थी संगठनको अवरोधका कारण त्रिभुवन विश्वविद्यालयका 15 आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया अवरूद्ध भएको छ। सत्तारूढ़ कांग्रेस निकट नेभीसंघ, एमाले निकट अनिरा सोभियु, प्रतिपक्षी माओवादी निकट अखिल क्रान्तिकारी लगायत संगठनको तालाबन्दी र निर्वाचन समितिका सदस्यमाथि धम्की जस्ता कारणले ती क्याम्पसमा सोभि निर्वाचन प्रभावित भएको निर्वाचन समितिहरूले जनाएका छन्। त्रिविका 62 आंगिक मध्ये 22 क्याम्पस काठमाडौँ उपत्यकाभित्र र 40 क्याम्पस बाहिर छन्। सोभि निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार काठमाडौँका 6 र बाहिरका 9 क्याम्पसमा निर्वाचन अनिश्चित बनेको छ। विश्वविद्यालय क्याम्पस किर्तिपुर, सरस्वती क्याम्पस सोरखुट्टे, पब्लिक युथ क्याम्पस धोबीचौर, शंकरदेव क्याम्पस पुतली सड़क, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस प्रदर्शनी मार्गलाई रोकिएको, निर्वाचन प्रक्रिया अघि बढ़ाउन समितिले आइतबार निर्देशन दिएको छ। यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको गोर्खापत्र दैनिकमा सगरमाथा संवाद विश्वव्यापी पथ प्रदर्शक रहने शीर्षकको खबर प्रकाशित छ। नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करण हिमाल संरक्षण गर्दै नेपाललाई जलवायुजन्य पीड़ाबाट मुक्त गराउन विश्वव्यापी पथ प्रदर्शक रहने सरकार तथा सरकारवाला निकायले प्रष्ट पारेको छ। आगामी जेठ 2-4 गतेसम्म चल्ने सगरमाथा संवादको पहिलो संस्करणका बारेमा हालसम्म भएका प्रगति हिजो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै सरकारका उच्च अधिकारी, सगरमाथा संवाद सचिवालयका उच्च अधिकारी तथा विज्ञले समस्याको समाधानमुखी बाटो यस संवादले पहिल्याउने प्रश्न पार्नु भएको हो। यो खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा भारतबाट 12 घण्टा मात्र बिजुली आए पनि जनतालाई लोडसेडिङ हुँदैन शीर्षकको खबर प्रकाशित छ। भारतबाट दिनको 12 घण्टा मात्रै बिजुली आयात गर्न पाइए पनि जनताको घरमा लोड सेडिङ नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक माग पुर्याउन भारतबाट ल्याउने बिजुली हिजोदेखि 12 घण्टा अर्थात हरेक दिन बिहान 6 देखि बेलुकी 6 बजेसम्म मात्रै ल्याउन पाइन्छ। प्राधिकरणले शनिबारसम्म दिनको 20 घण्टा बिजुली आयात गर्दै आएको थियो। हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गरिँदै आएको छ। तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनताका घर घरमा लोड सेडिङ नहुने दावी गर्नुभयो। कुलेखानी, कालीगण्डकी, माथिल्लो तामाकोशी लगायत जलविद्युत आयोजना दिउँसो बन्द गरेर राति चलाउँछौं। घिसिङले भन्नुभयो, राति अलिअलि बिजुली अपुग हुने हो, त्यसलाई हामी व्यवस्थापन गर्दैछौ, जनताको घरमा लोड सेडिङ हुँदैन। प्राविधिक तथा प्राकृतिक कारणले बिजुली प्रवाह रोकिने बाहेक लोड सेडिङ नहुने उहाँको दावी छ। भारतले हिउँदियामा मार्च 15 चैत 2 दिनको 20 घण्टा र मार्च 16 जून 30 सोलर आवर बिहान 6 साँझ 6 बजेसम्ममा मात्रै बिजुली आयात गर्ने अनुमति दिएको थियो। भारतलाई 20 घण्टा बिजुली आयात गर्न दिन आग्रह गरिएको समेत घिसिङले बताउनुभयो। भारतबाट 12 घण्टा मात्र बिजुली आए पनि जनतालाई लोड सेडिङ नहुने सम्बन्धी यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको हिमालय टाइम्समा पूर्व विशिष्टलाई आजीवन सुविधा दिने तयारीप्रति चर्को विरोध, सांसदहरूको सुविधा समेत कटौती गर्न प्रस्ताव शीर्षकको खबर प्रकाशित छ। पूर्व विशिष्ट पदाधिकारीहरूलाई आजीवन सेवा सुविधा दिने सरकारको तयारीप्रति सांसदहरूले आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको आइतबार बसेको बैठकको आकस्मिक सुन्ने र विशेष समयमा बोल्दै सत्ता र प्रतिपक्षका सांसदहरूले राज्यलाई भार थपिने गरी सरकारले पूर्व विशिष्टलाई सुविधा थप्ने तयारी गरेको भन्दै आपत्ति जनाएका हुन्। सांसदहरूले आजीवन सेवा सुविधा दिने तयारीबाट पछि हट्न पनि सरकारसँग माग गरेका छन्। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। एसईईलाई मर्यादित बनाइने शीर्षकको खबर गोर्खापत्रबाट लिँदैछौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईलाई मर्यादित र शान्तिपूर्ण बनाउन सरकारवाला निकाय एकजुट हुनुपर्नेमा जोड़ दिएको छ। शिक्षा विकास तथा समन्वय एकाई काभ्रेपलाञ्चोकले हिजो सरकारवालाबीच छलफल गरेको हो। एसईईका केन्द्राध्यक्षका लागि अभिमुखीकरण कार्यक्रममा परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड़ दिएको हो। यो खबर गोर्खापत्रमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टले निजी क्षेत्र चाहन्छ मनोबल बढ़ाउने बजेट शीर्षकको खबरलाई प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। अर्थतन्त्रका बाह्य सूचक बलियो देखिए पनि आन्तरिक रूपमा अर्थतन्त्र शिथिल नै छ। निर्माण क्षेत्र थला परेको छ। बजारमा माग नभएको भन्दै उद्योगी व्यवसायी चिन्तित छन्। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको छ तर उनीहरूले लगानी गर्न सकेका छैनन्। यस्तो बेला सरकारले आर्थिक वर्ष 2082-83 लागि 19 खर्बको सिलिङभित्र रहेर बजेट निर्माण गर्दैछ। निजी क्षेत्र भन्दैछ अबको बजेटले अर्थतन्त्र चलायमान बनाओस्, कर दरमा धेरै तलमाथि नहोस्। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अन्नपूर्ण पोस्टबाटै छोरा बुहारीलाई त छोरी पनि त ज्वाइँलाई तपाई शीर्षकको सामग्री लिँदैछौ। छोरालाई त भन्छौ, उसले ल्याएको बुहारीलाई पनि त भन्छौ, छोरीलाई पनि त नै भन्छौ, तर ज्वाइँलाई तपाई भन्छौ। अझ हजुर आइसियोस खाइसियोस भन्छौ सम्बोधनमा गरिएको भाषाको आदरार्थी प्रयोग किन यसरी फरक भयो? यस्तो विभेद हटाउँदै परिमार्जन गर्दै जानुपर्छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य प्राध्यापक डाक्टर हेमनाथ पौडेलले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले राजधानीमा चैत 1, 2 र 3 आयोजना गरेको हिम्बत खण्ड कला साहित्य संस्कृति सम्मेलन 2081 तेस्रो दिन संचार माध्यममा नेपाली भाषा विषयक परिसंवादमा तेर्स्याएको प्रश्न हो। अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले आम संचार माध्यममा तिमी शब्दले सम्बोधन गर्ने प्रचलन कसरी शुरूआत भयो र किन यसरी समाचारको भाषा बनाइएको भन्ने जवाब दिएपछि नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक फूलमान बलले आदरार्थी शब्द तपाईँको प्रयोग गर्नुपर्छ भनी जिकिर गर्नुभएको थियो। यो खबर अन्नपूर्ण पोस्टको अग्रो पृष्ठमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा उद्योगी प्राधिकरण विद्युत महसुल बकेउदा विवाद, ऊर्जा मन्त्रीले बनाएको समितिबाट काम नगराउन सर्वोच्चको अन्तरिम आदेश शीर्षकको खबर प्रकाशित छ। नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई पठाएको बिलमा टीओडी मिटरको विवरण सच्याउने अधिकारसहित ऊर्जा मन्त्री दीपक खड्काले गठन गरेको बकेउदा जाँचबुज समितिलाई काम नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। लोड सेडिङमा डेडिकेटेड फिडर र ट्रंक लाइन बापत विद्युत प्रयोग गरेका उद्योगले अर्बौं बकेउता तिर्न अटेर गरिरहेका बेला उनीहरूलाई नै लाभ पुग्ने गरी निर्णय गराउन मन्त्री खड्काले गत 2 मंगिरमा अरविन्द कुमार मिश्रको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गर्नुभएको थियो। आइतबार सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त इजलासले उक्त समितिबाट कुनै पनि काम कार्यवाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। निर्माण क्षेत्रमा बढ्न थाल्यो कर्जा शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ऋणात्मक रहेको निर्माण क्षेत्रको कर्जा प्रभाव वृद्धि माघसम्ममा 9% बढ़ेको छ। निर्माण क्षेत्र विस्तारै चलायमान बन्न थालेसँगै बैंक तथा वित्तीय संस्थाबाट यो क्षेत्रमा कर्जा प्रवाह बढ़ेको हो। निर्माण कर्जा बढ़दा यसले अर्थतन्त्रलाई पनि गतिशील बनाउन सहयोग पुग्ने बुझाइ छ। राष्ट्र बैंकका अनुसार गत असारको तुलनामा साउनमा निर्माण क्षेत्रमा भएको कर्जा प्रवाह वृद्धि 0.4% ऋणात्मक थियो। असारमा 2,07,99,00,000,000 रूपियाँ कर्जा निर्माण क्षेत्रमा गएकोमा साउनमा 0.4% घटेर 2,07,22,00,000,000 रूपियाँ प्रवाह भएको थियो। माघमा आइपुग्दा भने निर्माण क्षेत्रमा जाने कर्जा बढ़ेर 2,26,77,00,000,000,000 रूपियाँ पुगेको छ। यो गत असारको तुलनामा 9% बढ़ी हो। यो खबरलाई कारोबार दैनिकले प्रमुख खबरका रूपमा प्रकाशित गरेको छ। आजको नेपाल समाचार पत्रमा सर्वोच्चमा मुद्दाको चाँगै चाँग शीर्षकको खबर प्रकाशित छ। सर्वोच्च अदालतमा वर्षेनी बढ़दै गएका मुद्दाको चापलाई कम गर्न अदालतको क्षेत्राधिकार सम्बन्धी कानूनी व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने खाँचो औल्याइएको छ। सर्वोच्चले पछिल्ला 10 वर्ष यता बढ़दै गएको मुद्दाको चापलाई विश्लेषण गर्दै त्यसको न्यूनीकरणको लागि यस्तो खाँचो औल्याइएको हो। अदालतले आफ्नो वार्षिक प्रतिवेदनमा भनेको छ, हाल विद्यमान अदालतको क्षेत्राधिकार सम्बन्धी कानून संशोधन गर्न सकेमा सबै मुद्दाको शुरूको कार्यवाही र किनारा जिल्ला अदालतबाट शुरू हुनेछ र उच्च अदालत तहबाट अधिकांश मुद्दाहरूको अन्त्य हुनेछ। यो खबर नेपाल समाचार पत्रबाट लिएका हौं। खानेपानी र छात्रा शौचालयले बढ़ायो विद्यार्थी उपस्थिति शीर्षकको खबर नागरिक दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। सुर्खेतको भेरीगंगा नगरपालिका 2 मोहटी स्थित सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थी खानेपानी नहुँदा छटपटिने गर्थे। पानी खानै पारी पैदल यात्रा गरेर उनीहरू घरसम्मै पुग्थे। कतिपय विद्यार्थी भेरी नदीसम्म पुगेर तिर्खा मेटाउँथे। अहिले भने समस्या हटेको छ। विद्यालयमै पहिलो पटक खानेपानीको व्यवस्था भएपछि उक्त समस्या समाधान भएको हो। खानेपानीको व्यवस्थासँगै छात्र छात्राका लागि छुट्टा छुट्टै सुविधा सम्पन्न शौचालय समेत बनाइएपछि विद्यार्थीमा खुशी छाएको छ र यसो गर्दा विद्यार्थीको उपस्थिति पनि बढ़ेको प्रसंगलाई नागरिक दैनिकले प्रकाशन गरेको छ। अब सम्पादकीयको पालो, आजको हिमालय टाइम्समा नेताहरूको बोलीमा लगाम खोई शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा पूँजीगत खर्चको समस्या उस्तै शीर्षकको सम्पादकीय प्रकाशित छ। आजको नागरिक दैनिकमा गुठी पीड़ित रुवाउँदै सरकार शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा बिजुलीको परनिर्भरता शीर्षकको सम्पादकीय प्रकाशित छ। गोर्खापत्र दैनिकमा उपभोक्ता न्यायको आशा शीर्षकको सम्पादकीय प्रकाशित छ भने आजको कान्तिपुर दैनिकमा सुपारीको दाना तस्करीको पहाड़ शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसँगै आजका लागि कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।